मिना में भगदड़ हलाकतों की तादाद 800 तक जा पहुंची। यमन में नमाज ईद के दौरान खुद कुछ धमाका, 25 नमाजी हलाक। इस्लामाबाद में पुलिस और रेंजर्स की मुश्तरका कार्रवाइयां और गैथरी देवी अब शाही खानदान के कीमती असासे की मालिक। ये बीबीसी उर्दू सर्विस है, मासूमा मलिक से खबरें सुनिए। सऊदी अरब में हज की अदायगी के दौरान मिना में भगदड़ मचने से होने वाली हलाकतों की तादाद 800 तक जा पहुंची है, जबकि ज़राए अब जख्मियों की तादाद 800 बता रहे हैं। ये हादसा मिना में मकतब नंबर 93 के करीब पेश आया है और सऊदी अरब का महकमा शहरी दिफा ये तमाम तफसीलात फराहम कर रहा है। सऊदी हुकाम ने बताया है कि इस वक्त 4000 के करीब इमदादी कारकुन और 220 एम्बुलेंसें रेस्क्यू ऑपरेशन में हिस्सा ले रही हैं। ताहम मिना में मौजूद एक खातून ने बताया है कि हादसे के बावजूद लोग मनासिक हज की अदायगी जारी रखे हुए हैं। कह रही हैं कि हालात अब संभल रहे हैं। मिना को सऊदी टीवी पर बराह रास्त दिखाया जा रहा है क्योंकि लोग अब भी हज के अरकान पूरे करने के लिए हुजूम दर हुजूम उस जानिब जा रहे हैं। एक जगह पर 20 लाख लोगों की मौजूदगी में भगदड़ मचने का इम्कान तो होता ही है। ये थे एक ऐनी शाहिद के अल्फाज। सऊदी अरब में हज के लिए मौजूद वफाकी वजीर बराए मजहबी उमूर सरदार मोहम्मद यूसुफ ने कुछ देर कबल बीबीसी को बताया है कि 7 पाकिस्तानी हुजाज इकराम की हलाकत की गैर मुसद्दका इत्तलात हैं। उन्होंने मजीद बताया,
और मुख्तलिफ मकसद में जो हमारे लोग हैं वो मसलों के जरिए इंफॉर्मेशन कलेक्ट कर रहे हैं। मैं भी रास्ते में हूँ सर से। हमारे 139 मकसद हैं यहाँ पर, 139 मकसद के वहाँ पर हमारी कोशिश है कि ज्यादा से ज्यादा जल्दी इतना हो सके, लेकिन क्योंकि इसमें टाइम सिलसिला भी लगता है कि जब तक हाजी रात को वापस जाकर अपने अपने मकसद अपने अपने खेमों में नहीं जाते, उस वक्त तक वो सही था सूरत हाल का पता नहीं हो सकता।
मिना में भगदड़ मचने से हलाक होने वाले अफराद की तादाद 700 बताई जा रही है। उधर यमन के दारुलहुकूमत सना की एक मस्जिद में नमाज ईद के दौरान 2 खुदकुश बम धमाकों में कम से कम 25 अफराद हलाक हो गए हैं। अब्दुल्ला फारूकी।
एनी शाहिदीन ने बताया है कि खुदकुश हमलावरों में से एक ने मस्जिद के अंदर जबकि दूसरे ने मस्जिद के दाखिली दरवाजे पर खुद को धमाके से उड़ाया। सना की ये बलेली मस्जिद हूसी बागियों के जेर इस्तेमाल है। हालिया अरसे में सना को मुतादिद बार बम धमाकों से निशाना बनाया गया, जिनकी जिम्मेदारी शिद्दत पसंद तंजीम दौलत इस्लामिया कबूल करती रही है। ताहम आज के हमले की जिम्मेदारी किसी ग्रोह ने अब तक तस्लीम नहीं की।
पाकिस्तान की हुकूमत ने ऐलान किया है कि वो मुल्क में बनाए जाने वाले सिगरेट के पैकेटों पर हेल्थ वार्निंग को सालाना 10% के हिसाब से बढ़ाकर 5 सालों में 90% तक ले जाएगी। यही नहीं बल्कि गैर कानूनी तौर पर दरआमदात और फरोख्त किए जाने वाले सिगरेट्स की रोकथाम के लिए भी इकदाम करेगी। लेकिन पाकिस्तान में तम्बाकू नोशी के खात्मे के लिए सरगर्म गैर सरकारी तंजीम द नेटवर्क के सरबरा नदीमक इकबाल का कहना है कि हुकूमत के इकदाम मुअसर नहीं हैं।
और हेल्थ मिनिस्ट्री का ये डाटा ही बता रहा है कि जो वो रेगुलेटरी मेजर्स ले रहे हैं वो इन इफेक्टिव होते जा रहे हैं। रेगुलेटरी मेजर्स में मसलन टैक्स में इंक्रीज है, गवर्नमेंट कहती है हमने टैक्स इंक्रीज कर दिया, नहीं हुआ, इफेक्टिवली नहीं हो रहा, उसका कोई इम्पेक्ट आपको नज़र नहीं आ रहा। इसी तरह पिक्टोरियल हेल्थ वार्निंग जो है हम 85% की बात कर रहे हैं, उसको चैलेंज किया जा रहा है और इंडस्ट्री का बहुत ज़्यादा प्रेशर आ रहा है जो मिनिस्ट्री ऑफ फाइनेंस के जरिए आ रहा है, और मिनिस्ट्री ऑफ हेल्थ जो है वो हेल्पलेस हमें नज़र आ रहा है।
इस बारे में तफसीली रिपोर्ट आप आज शाम 7:30 बजे टीवी सैरबीन पर देख सकेंगे, जो हमारी वेबसाइट bbcurdu.com पर बराह रास्त वेबकास्ट भी किया जाता है। सरकारी मीडिया के मुताबिक इस्लामाबाद में पुलिस और रेंजर्स ने मुश्तरका कार्रवाई में 20 अफगानियों समेत 71 मुश्तबा अफराद को गिरफ्तार किया है। इन अफराद के कब्जे से बड़ी मकदार में हथियार और 7 चोरीशुदा मोटरसाइकिल्स भी बरामद किए गए हैं। भारत में शाही खानदान की एक चश्मोचराग ने एक ऐसी कानूनी जंग जीती है जिसने उन्हें करोड़पति बना दिया है। तफसील ताबिंदा कोकब से।
ये जंग जीतने वाले खुशनसीब गैथरी देवी और इनके पोते पोतियां हैं जो अब 40 करोड़ डॉलर्स की मालियत के खानदानी असासे के वारिस बन गए हैं। यह असासा कीमती जेवरात, नायाब पेंटिंग्स और महलात पर मुश्तमिल है। इनके 2 महल पिंक सिटी कहलाने वाले इलाके में लग्जरी होटल्स के तौर पर इस्तेमाल हो रहे हैं। गैथरी देवी 6 साल कबल इंतकाल कर जाने वाले जयपुर के आखिरी महाराजा की तीसरी बीवी हैं। असासे की मिल्कियत का झगड़ा गैथरी देवी और इनके 2 सौतेले चचाओं के दरमियान था, जिसका फैसला सुप्रीम कोर्ट ने उनके हक में दिया है।
बीबीसी उर्दू सर्विस है।
بارے نامہ نگار کریا کریا گاؤں گاؤں
کے رشتہ داروں نے رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا. محمد کاظم بی بی سی کوئٹہ.
جتنا کہ وہ پہلے تھا. شمائلہ جعفری بی بی سی نکیال سیکٹر لائن آف کنٹرول.
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی. عزیز اللہ خان بی بی سی پشاور.
باخبر رہنے کے لیے سیر بین سنا کیجیے.
یورپی یونین نے شامی مہاجرین کے لیے اقوام متحدہ کو 1.1 ارب ڈالرز کی اضافی رقم دینے کا اعلان کیا ہے. تفصیل ظفر سید سے.
برسلز میں یورپی یونین کے رہنماؤں کے ہنگامی اجلاس میں اس بات پر اتفاق ہوا ہے کہ مشرق وسطی کے دیگر ملکوں کا رخ کرنے والے شامی پناہ گزینوں تک بھی امداد پہنچائی جائے گی. یورپی یونین کے صدر ڈونلڈ ٹسک نے بتایا ہے کہ یہ رقم لبنان، اردن اور ترکی میں سرگرم اقوام متحدہ کی ایجنسیوں کو دی جائے گی. ان کا کہنا ہے کہ تقریباً 40 لاکھ شامی باشندوں نے ہمسایہ ملکوں کی جانب ہجرت کی ہے، جن میں سے ممکنہ طور پر لاکھوں یورپ جانے کے لیے کوشاں ہیں. یہ تعداد افغانستان، عراق اور دیگر ملکوں کے تارکین وطن کے علاوہ ہے.
ادھر شمالی یورپ کی جانب تارکین وطن کے مسلسل بہاؤ کے باعث کروشیا اور سربیا کے درمیانی راستے پر حالات گمبھیر ہو گئے ہیں. کروشیا کی سرحدی محافظوں نے سربیا سے آنے والی تمام گاڑیوں کو سرحد ہی پر روک رکھا ہے. سربیا کی جانب سے تارکین وطن کو کروشیا کی سرحد تک پہنچانے کے فیصلے کے بعد کروشیا نے احتجاجاً داخلی راستے پر سخت بندشیں عائد کر دی ہیں. چین میں سنکیانگ کے علاقے میں کمیونسٹ پارٹی کے ایک سینئر رکن نے کہا ہے کہ مسلمان خواتین کے چہرے کا نقاب اور برقع اسلامی لباس نہیں بلکہ یہ انتہا پسندی کی علامت ہے. ان خیالات کا اظہار شوکت امین نے علاقے میں ترقیاتی منصوبوں سے متعلق منعقدہ ایک تقریب میں کیا. چین کے اس علاقے میں اویغر مسلمانوں کی اکثریت ہے اور یہاں حکومت نے مذہبی لباس پہننے پر پابندی عائد کر رکھی ہے. تائیوان میں حکام کا کہنا ہے کہ ملک کو ڈینگی وائرس کے اب تک کے سب سے بڑے حملے کا سامنا ہے. ملک میں رواں برس ڈینگی بخار سے 40 افراد ہلاک ہوئے ہیں، جبکہ ڈینگی کے 15,000 سے زیادہ کیسز رپورٹ ہوئے ہیں. اور اب سنیے کھیلوں کی خبریں عبدالرشید شکور سے.
پاکستان کی T20 کرکٹ ٹیم شاہد آفریدی کی قیادت میں زمبابوے کے دورے پر روانہ ہو گئی. زمبابوے میں پاکستانی ٹیم پہلے 2 T20 انٹرنیشنل کھیلے گی، جس کے بعد 3 ون ڈے انٹرنیشنل کھیلے جائیں گے. ون ڈے سیریز میں پاکستانی ٹیم کی قیادت اظہر علی کریں گے. پاکستانی ٹیم کے کوچ وقار یونس کا کہنا ہے کہ ٹیم تجربے کار اور نوجوان کھلاڑیوں پر مشتمل ہے اور وہ اچھی کارکردگی کا مظاہرہ کرے گی.
ینگ ٹیم ہے، کوشش یہی ہوگی کہ اچھا کھیلیں. اس میں کچھ ایکسپیرینس بھی ہیں، جس میں شاہد افریدی، محمد حفیظ، اب عمر اکمل بھی ان ایکسپیرینس میں آ گئے ہیں، احمد بھی اسی میں. میرا فائن سائڈ کوشش یہ کریں گے کہ جس طریقے کی پچ ہوگی اس کے اکارڈنگلی ٹیم کھلائی جائے اور آف کورس جیتنے کی کوشش کی جائے.
آسٹریلوی فاسٹ بالر پیٹ کمنگز ایک مرتبہ پھر کمر کی تکلیف میں مبتلا ہو کر آئندہ ماہ بنگلہ دیش کے دورے سے باہر ہو گئے ہیں. ان کی جگہ جیمز فاکنر کو ٹیم میں شامل کیا گیا ہے. انگلینڈ کے لیفٹ آرم اسپنر ظفر انصاری بھی انفٹ ہو کر پاکستان کے خلاف سیریز سے باہر ہو گئے ہیں اور ان کی جگہ سمیت پٹیل کو ٹیم میں شامل کیا گیا ہے. ظفر انصاری کو جس دن انگلینڈ کی ٹیم میں شامل کیا گیا تھا اسی روز ایک کاؤنٹی میچ میں ان کا انگوٹھا زخمی ہو گیا تھا. آئی سی سی کے اینٹی کرپشن یونٹ کے سربراہ سر رونی فیلینگن کا کہنا ہے کہ کرکٹ سے کرپشن کبھی بھی مکمل طور پر ختم نہیں ہو سکتی، لیکن اس کے تدارک کے لیے سخت اقدامات ضرور کیے جا سکتے ہیں. انہوں نے کہا کہ اسپاٹ فکسنگ میں ملوث پاکستانی کرکٹر سلمان بٹ، محمد عامر اور محمد آصف اپنی سزا پا چکے. اب ان کی کرکٹ میں واپسی کا فیصلہ آئی سی سی نے نہیں بلکہ پاکستان کرکٹ بورڈ نے کرنا ہے کہ انہیں دوبارہ موقع ملنا چاہیے یا نہیں. یہ ان کرکٹرز کی قابلیت کا معاملہ نہیں بلکہ ان کے پچھتاوے کا ہے. دفاعی چیمپئن بارسلونا کو اسپینش لیگ لا لیگا میں سیلٹا ڈی ویگو کے ہاتھوں 1-1 میں 4 گول کی بھاری شکست کا سامنا کرنا پڑا. اس سیزن میں یہ تیسرا موقع ہے کہ بارسلونا پر کسی ٹیم نے 4 گول کیے ہیں.
آخر میں موسم کا احوال محکمہ موسمیات کے ڈاکٹر محمد حنیف سے.
پاکستان کے بیشتر علاقوں میں مطلع صاف ہے آج رات اور کل دن کے وقت. پنجاب کے پی کے سندھ بلوچستان کے بیشتر علاقوں میں موسم خشک ہوگا، جبکہ کل دن کے وقت اسلام آباد، لاہور، کراچی، پشاور، کوئٹہ، سکھر، ملتان، فیصل آباد، حیدرآباد میں بھی موسم خشک رہنے کی توقع ہے. گلگت بلتستان سمیت شمالی علاقہ جات، مظفرآباد سمیت کشمیر کے بیشتر علاقوں میں کل بھی موسم خشک ہوگا. کل شام کے وقت ملک کے کچھ بالائی علاقوں میں بادل ہوں گے، لیکن خاطر خواہ بارش ہونے کا کوئی امکان نہیں. 2 دن کے بعد خطۂ پوٹوہار، کشمیر اور گلگت بلتستان کی بعض وادیوں میں بارش ہونے کی توقع ہے.
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے.